الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فعن من سيده الخدري رضي الله تعالى قال رسول الله صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة ومن الناس بوائقه دخل الجنة فقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير فقال النبي صلى الله تعالى عليه وسلم سيكون في قرون بعدي أو كما قال عليه الصلاة والسلام. یہ ایک حدیث ہے حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس حدیث کی روایت اور نقل کرنے والے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد نقل کرتے ہیں کہ حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا من اکل طیبا جس نے حلال غذا کھائی وعمل فی سنتی اور سنت کے مطابق عمل کیا وامن الناس بوائقہ اور لوگ اس کی طرف سے پہنچنے والی چیزوں اور تکلیفوں سے محفوظ رہے دخل الجنہ ایسا آدمی جنت کے اندر داخل ہو گیا گویا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جنت میں داخل ہونے کا بہت مختصر نسخہ امت کو بتلایا بہت شارٹ فارمولا جب آپ صلی اللہ تعالیٰ علیہ وسلم نے یہ ارشاد فرمایا تو مجلس میں سے آدمی نے عرض کیا کہ یا رسول اللہ ان ھذا الیوم فی الناس لکثیر کہ آج کل ایسے لوگ بہت ظاہر ہیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے میں اور حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین کی جماعت میں ایسے لوگ بکثرت نہیں ہوں گے تو کب ہو اس پر نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا سیکون فی قرون بعد، میرے بعد کے زمانوں میں بھی ایسے لوگ ہوتے رہے، وہ ہر زمانے میں ایسے لوگ پائے جائیں، ہاں کمی بیشی کا فرق ہو سکتا ہے، ظاہر ہے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے بابرکت زمانے میں جو تعداد ایسے لوگوں کی ہوگی بعد کے زمانوں میں اس میں کمی آ سکتی، بار ہوں گے ضرور. اپنے اس ارشاد میں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے تین باتیں ارشاد فرمائی. پہلی چیز تو یہ ہے کہ من اکل طیباً، جس آدمی نے حلال غذا کھائی، کل کی مجلس میں حلال کمائی اور غذا سے متعلق کچھ تفصیل عرض کر چکا ہوں، دو چار باتیں آج بھی پیش کر دیتا ہوں. حلال کمائے اور حلال غذا کا شریعت کے اندر بڑا اہتمام ہے. مسلم شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا ان اللہ طیب لا یقبل الا طیب، کہ اللہ تبارک و تعالیٰ کی ذات پاک ہے اور وہ پاکیزہ مال کو ہی قبول فرماتے ہیں. یعنی کوئی آدمی اللہ کے راستے میں حلال اور پاک مال خرچ کرے صدقہ اور خیرات کے طور پر، وہی مال اللہ کی بارگاہ میں قبولیت کا شرف حاصل کرتا. خدا نہ خواستہ کوئی آدمی اگر حلال مال دے گا صدقہ اور خیرات کے طور پر اللہ کے نام پر، تو اللہ تعالیٰ کے یہاں یہ قبول کیا نہیں جاتا. یہ میری شریف کی سب سے پہلی روایت ہے، لا تقبل صلاۃ بغیر طہور ولا صدقۃ من غلول، کہ بغیر پاکی کے نماز قبول نہیں ہوتی، اور حرام مال سے جو صدقہ کیا جائے وہ اللہ تعالیٰ کی بارگاہ میں قبول نہیں ہوتا. وہ حرام مال کوئی آدمی اگر خرچ کرتا ہے تو اللہ تعالیٰ اس کو قبول نہیں کرتا. اللہ تعالیٰ کے یہاں تو حلال طریقے سے کمایا ہوا جو مال ہوگا وہی کوئی آدمی اللہ کی خوشنودی اور رضا حاصل کرنے کے لیے صدقہ اور خیرات کے طور پر خرچ کرتا ہے تو اللہ تعالیٰ اس کو قبول فرماتا ہے. آگے نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں وامر اللہ المؤمنین بما امر به المرسلین، کہ اللہ تبارک و تعالیٰ نے ایمان والوں کو اسی چیز کا حکم دیا جس کا اللہ تعالیٰ نے رسولوں کو حکم دیا. سوال پیدا ہوتا ہے کہ رسولوں کو کس چیز کا حکم دیا باری تعالیٰ نے جس کا اللہ تعالیٰ نے ایمان والوں کو بھی حکم دیا. اب اپنے اس ارشاد کی دلیل کے طور پر خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اپنے اس ارشاد میں قرآن پاک کی دو آیتوں کا حوالہ دے رہے ہیں. فقال تعالی یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا، فقال تعالی یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم. حضور فرماتے ہیں کہ باری تعالی قرآن پاک میں حکم دیتے ہیں یا ایھا الرسل، فرماتے ہیں یا ایھا الرسل اے رسول حلال غذا کھاؤ اور نیک اعمال کرو. اس آیت کی تفسیر میں حضرات مفسرین نے لکھا ہے کہ حلال غذا کی خاصیت یہ ہے کہ آدمی جب حلال غذا کھائے گا تو خود بخود قدرتی طور پر اس سے نیک اعمال سرزد ہوں گے. اس کا خاصہ ہے، خاصیت ہے. وہ آدمی یہ چاہتا ہے کہ نیک اعمال کا اہتمام کرے تو اس کو چاہیے کہ حلال کمائے، کما کر کے اسی کو استعمال کرے تو اس کے نتیجے میں خود بخود صالح اعمال کی توفیق ہوگی. اور بھائی تارا فرماتے ہیں یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم، اے ایمان والو ہم نے تم کو جو دیا ہے روزی عطا فرمائی ہے ان میں سے پاکیزہ کو کھاؤ، حلال غذا کھاؤ. جو حکم اللہ تبارک و تعالیٰ نے رسولوں کو دیا وہی حکم ایمان والوں کو بھی دیا، یعنی گویا تمہاری کمائی پاک ہونی چاہیے. آگے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ جو اس روایت کے راوی ہیں وہ فرماتے ہیں ثم ذکر رجلا یطیل السفر اشعشا اغبر یمد یدیہ الی السماء یقول یا رب یا رب. حضرت ابو ہریرہ فرماتے ہیں کہ یہ ارشاد فرمانے کے بعد نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ایک آدمی کا تذکرہ کیا. کون آدمی؟ یطیل السفر، جو اللہ کے راستے میں، نیکی کے راستے میں لمبے سفر کے اوپر جاتا ہے، چاہے وہ عمرے کا ہو، حج کا ہو، جہاد کا ہو، دعوت و تبلیغ کا ہو، صلہ رحمی کا ہو، یا طلب علم کا ہو. مختلف شکلیں ہیں اللہ کے راستے میں سفر کرنے کی، کوئی اور لمبے سفر. حضور صلی اللہ علیہ وسلم نے ایسے آدمی کا تذکرہ فرمایا، یقین السفر اشعشا اغبر، اور اس لمبے سفر کے اندر اس کا حال یہ ہے کہ اس کے بال پراگندہ بکھرے تھے اور اس کے کپڑے میلے کچیلے. اس زمانے میں جو سفر ہوتا تھا وہ کوئی ہماری طرح کاروں میں اے سی کار میں بیٹھ کے نہیں ہوتا تھا، وہ اونٹوں پر اور پیدل ہوا کرتا تھا. آدمی جب لمبا سفر کرے اس کے نتیجے میں خود بخود اس کے کپڑے میلے کچیلے اور اس کے بال بکھر جاتے. اشعشا اغبر یمد یدیہ الی السماء، اب ایسی حالت میں کہ سفر کی وجہ سے اس کے کپڑے میلے کچیلے ہیں اور اس کے بال پراگندہ ہیں، بکھرے ہوئے ہیں، وہ دعا کے لیے اللہ تعالیٰ کی طرف آسمان پر آسمان کی طرف ہاتھ اٹھاتا، یمد یدیہ الی السماء یقول یا رب یا رب، اور دعا کے طور پر وہ کہتا ہے اے میرے رب اے میرے رب. آدمی جب دعا کرتا ہے تو ہر جملے کی ابتدا اور شروعات کیسے ہوتی ہے، اے اللہ ہم جب دعا کریں تو اردو میں کریں، کسی بھی زبان میں کریں، تو گویا نبی کریم صلی اللہ علیہ وسلم گویا وہ دعا کے لیے جو ہاتھ اٹھا رہا ہے اور ہاتھ اٹھا کر کہتا ہے اے رب اے رب. آگے حکم فرما، اب دیکھیے حدیث میں آتا کہ تین آدمیوں کی دعا جو ہے اللہ تعالیٰ رد نہیں فرما. ان میں ایک مسافر بھی ہے، جو مسافر حالت سفر میں جب کوئی دعا کرتا ہے تو اللہ کی بارگاہ میں وہ قبول ہوتی ہے. وجہ دراصل یہ ہے کہ جو آدمی دل ٹوٹا ہوا ہو اور اس کی حالت جو ہے وہ بالکل قابل رحم ہو، ایسی حالت میں جب دعا آدمی کرتا ہے تو اللہ تعالیٰ اس دل سے نکلی ہوئی بات کو رد نہیں کرتا. تو سفر میں عام طور پر آدمی کے مزاج کے خلاف باتیں پیش آتی. ہمارے اس زمانے میں اتنی ساری سہولتیں سفر کی ہو گئی، اس کے باوجود کبھی کبھی ایسی نوبت آتی ہے اور آدمی جو ہے وہ سفر کی وجہ سے اپنے آپ کو گویا بے چین اور بے یار و مددگار محسوس کرتا ہے. یہ دل کی وہ کیفیت ہوتی ہے جو اللہ تعالیٰ کی رحمت کو اپنی طرف متوجہ کرتی ہے، اور ایسی حالت میں مانگی ہوئی دعا جو ہے اللہ کی بارگاہ یہ ضرور قبول ہوتی ہے. دوسری روایتوں سے معلوم ہوتا ہے تین آدمی ان کی دعائیں اللہ تعالیٰ رد نہیں فرماتے، ان میں بھی یہی. اب ایک تو سفر، لمبا سفر، دین کا سفر، اور حالت پراگندہ، بال بکھرے ہوئے اور اللہ سے دعا کر رہا ہے. چاہیے تو یہ تھا کہ اس کی وہ دعا قبول ہو، لیکن نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں مطعمہ حرام ومشربہ حرام وملبسہ حرام وغذی بالحرام فانا یستجاب لہ، کہ اس کا جو ہے کھانا حرام، اس کا پینا حرام، اس کا لباس حرام، اور उसकी परवरिश, उसकी नशो नुमा जो है हराम गिदा से हुई, हराम गिदा खा के बड़ा हुआ, भला उसकी दुआ कैसे कबूल होगी? हराम माल जो होता है ना, वो दुआ की कबूलियत की राह के अंदर रुकावट होता है। इसीलिए एक सहाबी ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से दरख्वास्त की कि अल्लाह के रसूल दुआ फरमाइए कि अल्लाह ताला मुझे मुस्तजाबुद दुआ बनाए। मुस्तजाबुद दुआ उस आदमी को कहते हैं कि वो जो दुआ मांगे अल्लाह ताला कबूल फरमाए। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनको ताकीद फरमाई कि हलाल गिज़ा का एहतमाम करो, हराम लुकमा जो है वो दुआ की कबूलियत की राह में रुकावट बनता है। फजाइल रमजान में आपने सुना होगा, हजरत शेख रहमतुल्लाह अलैह ने लिखा है कि कूफा में एक जमात थी अल्लाह वालों की, और कोई तालिब हाकिम जब आता था तो वो बददुआ करते थे। मुस्तजाबुद दुआ लोग थे जिनकी दुआ अल्लाह ताला कबूल फरमाते थे। तो वो कोई जालिम हाकिम आता था वहाँ तो उसके लिए बददुआ कर देते थे और उसका किस्सा खत्म हो जाता था। जालिम ने यूसुफ जब वहाँ का हाकिम बन करके आया तो उसको पता चला कि कुछ ऐसे खतरनाक लोग हैं, अगर वो बददुआ कर देंगे तो हमारा किस्सा खत्म, खटिया खड़ी हो जाएगी। तो उसने क्या किया, एक दावत का इंतजाम किया और उस दावत में खुसूसियत के साथ उन लोगों को मदऊ किया और लोगों को भी बुलाया। दावत जब मुकम्मल हो गई, खा पी के लोग चले गए, उसने कहा अब मैं इनकी बददुआ से महफूज हो गया कि उनके पेट में हराम का लुकमा पहुंच गया। ये हराम गिज़ा जो है ये दुआ की कबूलियत की राह में रुकावट बनती है, बल्कि इबादत की कबूलियत की राह में भी रुकावट बनती। इबादत में कबूल नहीं होती, भले इबादत करेगा फरीदा अदा होगा। एक हराम कमाई करने वाला आदमी, इसका मतलब ये नहीं है नऊज़ु बिल्लाह वो नमाज पढ़ना छोड़ दे। अल्लाह ताला ने नमाज को फर्ज किया है, हर मोमिन जो है मुकल्लफ और पाबंद है इस बात का, पांच वक्त की नमाज पढ़े। किसी आदमी की कमाई हराम है तो वो भी नमाज तो जरूर पढ़े, उसका जो फरीजा है अल्लाह ताला की तरफ से उस पर जो नमाज फर्ज की गई है वो पढ़ेगा, वो फरीजा अदा हो जाएगा। एक तो है फरीजे का अदा होना और दूसरी चीज है उस नमाज का अल्लाह की बारगाह में कबूलियत हासिल करना, अल्लाह ताला के यहाँ कबूल हो जाए। तो ये कबूलियत वो नमाज कबूल होती, बल्कि वो खाने का ताल्लुक तो अंदर जिस्म से है, बाहर का हिस्सा जो जिस्म का है लिबास। हजरत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह ताला अन्हुमा की रिवायत तिर्मिज़ी शरीफ के अंदर है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि किसी आदमी ने कोई कपड़ा खरीदा 10 दिरहम, 9 दिरहम हलाल और 1 दिरहम हराम, 90% हलाल माल और 10% हराम। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जब तक कि वो लिबास उसके जिस्म पर है उसकी कोई इबादत कबूल नहीं। हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाहु ताला अन्हुमा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का ये इरशाद नकल करने के बाद अपनी दोनों उंगलियां कान में डालकर फरमाते हैं, सुम्मता इन लम यकुन नबी सल्लल्लाहु ताला अलैहि वसल्लम समीतुहु यकूलुहा। ये इरशाद जो मैंने अभी नकल किया, अगर हुजूर पाक सल्लल्लाहु ताला अलैहि वसल्लम को फरमाते हुए मैंने न सुना हो तो मेरे दोनों कान बहरे हो जाए। हमारा ये हलाल गिज़ा जो है बड़ी अहमियत रखती है और हराम से अपने आप को बचाना बड़ी अहमियत का हामिल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, कुल्लु लहमिन गुज़िया बिल हराम कानत नार औला मिन, हर जिस्म का वो हिस्सा जो हराम गिज़ा से पलकर तैयार हुआ जहन्नम की आग उसकी ज्यादा हलाल है, इसीलिए हमारे असलाफ के यहाँ अपने आप को हराम से बचाने का बड़ा एहतमाम। बहरहाल नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अपने इस इरशाद में पहली बात को ये इरशाद फरमाई, मन अकला तैयब, इस आदमी ने हलाल गुजरा खा, बाकी चीजें मैं गुजस्ता अर्ज कर चुका हूँ और रिवायतें भी हैं इस सिलसिले में। और आगे दूसरी बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, वामेल फी सुन्नत, और उसने सुन्नत के मुताबिक अमल किया, अपनी जिंदगी को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों के मुताबिक ढाला। जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी गुजारी, ये भी अपनी जिंदगी के तमाम शौकों, हर शौबा, चाहे वो अकायद का हो, इबादात का हो, मामलात का हो, अखलाक का हो, माशरत का हो, अपनी जिंदगी के तमाम शौबों को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीके के मुताबिक काला बनाया, तो ये भी जन्नत में दाखिल करने वाले जो तीन मौसिर चीजें उनमें से अल्लाह तबारक तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को इसीलिए भेजा। قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم وإن لكم في رسول
الله
لقد كان لكم في رسول الله أسوة حسنة قال تعالى فرماتے ہیں تمہارے لیے نبی کریم صلی اللہ تعالی علیہ وسلم کی ذات بابرکات میں ایک بہترین نمونہ موجود ہے، گویا حضور اکرم صلی اللہ تعالی علیہ وسلم کی ذات کو اللہ تبارک و تعالی نے پوری انسانیت کے لیے ایک نمونہ اور سیمپل بنا کر کے دیا اور بتلا دیا کہ تم اگر میری رضا اور خوشنودی حاصل کرنا چاہتے ہو، جنت میں داخل ہونا چاہتے ہو، تو اب تم بھی اپنے آپ کو اور اپنی زندگی کو ان کی زندگی کے مطابق بناؤ۔ آپ کوئی نیا کپڑا شاندار اور قیمتی خرید کر کے لائیں کرتا یا شیروانی بنانے کے لیے، اور کسی درزی کو یہ کہہ کر حوالے کریں اس کپڑے کے ساتھ ایک اور کرتا بھی سلا سلایا، آپ نے اس کو کر دیا اور کہا یہ جو دے رہا ہوں اس کے مطابق تم سی کر کے دو، اور وہ آپ کو کہتا ہے میں 500 رین جو ہے اس کی سلائی اور مزدوری میں معاف کرتا ہوں، ہزار ملتا ہے، لیکن یہ جو دے رہا ہوں ایسا ہی بننا چاہیے، ذرا بھی ادھر ادھر نہ ہو۔ اس درزی نے ذرا سا فرق کر دیا، ذرا سا، یا ادھر لگی ذرا ادھر ادھر کر، یا اس کے کالا دھوت ادھر سے ادھر سے، آپ نے دیکھا آپ جو ہے ہزار ہیں تو کیا لیں گے، وہ جو کپڑا آئے تھے اس کی قیمت بھی اس سے، میں نے جو نمونہ دیا تھا، انسان کا حال یہ ہے کہ اپنے نمونے کے مطابق 100% اس کے مطابق چیز ہو تو ہی وہ اس کو قبول کرتا ہے، ورنہ نہیں۔ اللہ تعالیٰ کا کرم ہے کہ ہماری زندگیوں میں بہت نقص ہے، بہت نقص ہے، کمیوں نقصان سے بھری ہوئی ہے، پھر بھی کوئی قدر سنتوں کا بھی اہتمام کوئی کر لیتا ہے تو اللہ تعالیٰ اس کو نواز دیتے ہیں، یہ اس کے کرم کی بات ہے۔ تو نبی اللہ تعالیٰ فرماتے ہیں قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ، اے نبی آپ ان لوگوں سے کہہ دیجئے کہ تم اگر اللہ تعالیٰ سے محبت کرتے ہو، تمہارا دعویٰ ہے کہ ہمیں اللہ سے محبت ہے، ہر دعوے کی دلیل ہوتی ہے، اس کا ثبوت مانگا جاتا ہے، کوئی آدمی جب دعویٰ کرتا ہے نا تو اس دعویٰ کرنے والے سے مطالبہ ہوتا ہے کہ تم اپنے اس دعوے کو ثابت کرنے کے لیے دلیل لاؤ، تو دلیل کیا ہے، فَتَّبِعُونِ، میری پیروی کرو۔ حضرت مولانا شاہ فضل رحمان صاحب گنج مراد آبادی رحمۃ اللہ علیہ سلسلہ نقشبندیہ بہت بڑے بزرگ گزرے ہیں, حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ شاگرد تھے, وہ طبی انہیں کا ترجمہ کرتے ہیں, میری چال چلو, میری چال چلو, گویا جیسے میں چلتا ہوں حضور کے نقش قدم پر. حکیم اختر صاحب نے اللہ مطلب نے فرمایا, نقش قدم نبی کے ہیں, جنت کے راستے اللہ سے ملاتے ہیں سنت کے راستے. آپ حضور کے نقش قدم پر چلیں گے تو جنت تک یقیناً پہنچ جائیں گے. اللہ تعالیٰ نے اسی لیے حضور صلی اللہ علیہ وسلم کو بھیجا تھا. ہمارے حضرت نے ایک مرتبہ سنایا کہ ایک آدمی نے خواب دیکھا کہ نبی حضرت حضور اکرم صلی اللہ علیہ وسلم تشریف لے جا رہے ہیں, اور علماء کی بہت بڑی جماعت آپ کے ساتھ, حضرت امام ربانی مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ, وہ دیکھ رہا کہ حضور صلی اللہ علیہ وسلم کے قدم مبارک جہاں پڑھتے ہیں حضرت گنگوئی اسی پر اپنا پاؤں رکھ کر دی. کمال اتباع سنت ہے, یہ خواب دلیل ہے اس بات کی کہ حضرت گنگوئی رحمۃ اللہ علیہ کے اندر کامل طور پر سنت کا اتباع پایا جاتا. بھائی تعالیٰ فرماتے ہیں کہ تم اگر اللہ سے محبت رکھتے ہو کہ نبی آپ لوگوں کو کہہ دیجیے تو آپ کی دیری کرے کیا, اس پر کیا کیا نتیجہ مطلب ہوگا, ہوگا یحببکم اللہ ویغفر لکم ذنوبکم, اللہ تعالیٰ تم سے محبت کرے گا اور تمہارے گناہوں کو معاف کر دے گا. گویا اتباع سنت اور نبی کریم صلی اللہ علیہ وسلم کے طریقوں کی پیروی کے نتیجے میں جو انعام ملے گا, بہت سارے انعامات ہیں, یہ اس آیت میں جو ذکر کیا گیا وہ یہ ہے کہ اس کے نتیجے میں اللہ تعالیٰ تم سے محبت فرمائیں گے. اللہ تعالیٰ جب کسی سے محبت کرنے پھر اس کے تو وارے کے نیارے ہو گئے, کیا پھر کیا بالکل باقی نہیں رہ جاتا. حدیث میں آتا ہے بخاری شریف کی روایت کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, اللہ تعالیٰ جب کسی سے محبت فرما دی تو حضرت جبریل علیہ السلام سے باری تعالیٰ فرماتے ہیں, جبریل میں اپنے فلاں بندے سے محبت کرتا ہوں, تم بھی اس سے محبت کرو. چنانچہ حضرت جبریل علیہ السلام اس سے محبت کرتے, اس کے بعد وہ آسمان والوں میں یعنی فرشتوں میں اعلان کرتے کہ اللہ تعالیٰ اپنے فلانے بندے سے محبت کرتے ہیں, تم بھی ان سے محبت کرو, اور آسمان والے اس سے محبت کرنے لگتے ہیں. اور پھر ثم یوضعو لہ القبول فی الارض, اس کے بعد اللہ تعالیٰ اپنے اس بندے کے لیے زمین والوں کے دلوں میں قبولیت ڈال دیتے ہیں, پورا لوگوں کا وہ محبوب انسانوں کا محبوب بن جاتا ہے. یہ اللہ والے جو ہوتے ہیں, ہم اور آپ جب اللہ والوں کا نام سنتے, بہت سے تو وہ ہیں جو گزر چکے صدیوں پہلے گئے, ہم جب ان کے حالات پڑھتے ان کا ان کی محبت سے ہمارا دل بھر جاتا. ہمارے دور میں جو اہل اللہ ہیں وہ ان کو دیکھیے, جب کہیں پہنچ جاتے ہیں تو لوگ ان کے پاس ان کے ملنے کے لیے اور ان کی ایک نظر عنایت حاصل کرنے کے لیے ان کے پڑھتے ہیں. یہ لوگوں کے دلوں میں یہ بات کس نے ڈالی, وہ کہنے کے کیا اللہ والوں نے کسی کو پیسے دیے تھے, کیا ان کی میزبانی کی تھی, کھانا کھلایا تھا, کچھ نہیں. ان کی عبادتوں سے بھی یہ واقف نہیں, ان کا اپنے رب کے ساتھ کیا معاملہ ہے, عبادت کا اطاعت کا, وہ بھی یہ جانتے کہ بس اللہ تعالیٰ نے دلوں میں ایسی محبت ڈال دی کہ لوگ ان کے اوپر ٹوٹے پڑتے ہیں اور ان کے نظر عنایت کو اپنی سعادت اور خوشبختی سمجھتے ہیں. یہ محبت کس نے ڈالی, اللہ نے ڈالی. جو حبیب اللہ, اللہ کی ایک محبت کا کرشمہ یہ ہے, وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ, اور تمہارے گناہوں کو اللہ تعالیٰ کیا کر دے گا, معاف کر دے گا. حضرت علامہ شبیر احمد صاحب عثمانی رحمۃ اللہ علیہ فرماتے ہیں تو قرآن پاک میں اللہ تبارک و تعالیٰ نے حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام کا تذکرہ جگہ جگہ جس انداز سے کیا ہے, جس محبت سے کیا ہے, جب میں پڑھتا تھا تو دل میں بار بار یہ خیال آتا تھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا مقام تو ان سے بھی بہت اونچا ہے, پھر بھی کوئی چیز ایسی نظر نہیں آتی. جب اس آیت میں نے غور کیا وَإِن كُنتُمْ تُحِبُّونَ اللَّهَ فَاتَّبِعُونِي يُحْبِبْكُمُ اللَّهُ, یہ يُحْبِبْكُمُ اللَّهُ والا جو یہ نتیجہ ہے, وہاں میں نے جب اس میں غور کیا تو میرے سارے اشکالات دور ہو گئے. اور کہ جس کی پیروی اور جس کی پیچھے چلنے پر اللہ تعالیٰ کا کوئی بھی آدمی جو بھی نبی کریم صلی اللہ علیہ وسلم کی پیروی کرے گا وہ اللہ کا محبوب بن جائے گا, لاڈلا بن جائے گا. تو پیروی کرنے جس کی پیروی کرنے پر ہر شخص محبوب بن سکتا ہے, خود ان کی محبوبیت کا کیا حال ہے. بہرحال یہ نبی کریم صلی اللہ علیہ وسلم کی پیروی پر ایک تو اللہ تعالیٰ کی محبت, اور جیسے کہ میں نے عرض کیا اللہ کی محبت مل گئی, سب کچھ مل گئے. محمود غزنوی کے حالات میں لکھا ہے ایک مرتبہ اپنے دربار میں انہوں نے اعلان کیا کہ بھائی ہمارے اس دربار میں جو جس چیز پر ہاتھ رکھ لے گا وہ اس کی, یہ اعلان کرنا تھا کہ ایک دم کھلبلی مچ گئی. لوگ دوڑے بھاگے, کوئی یہ پکڑ رہا ہے, کوئی یہ پکڑ رہا ہے, اور قیمتی قیمتی چیزیں میرے دربار کے اندر تھی. ہر شخص گیا یہ چاہتا ہے کہ اچھی سے اچھی چیز میں حاصل کر دوں. ایک بادی وہاں تھی جس نے دھیرے سے اپنا ہاتھ جو ہے محمود غزنوی کے سر پر رکھ دیا. تو محمود غزنوی نے کہا بھائی یہ سب لوگ بھاگے دوڑے جس نے کسی چیز کو حاصل کرنے کی کوشش کر رہے ہیں, تم نہیں کر. آپ نے کہا اس دربار میں جو کچھ ہے جو آپ بھی تو اس دربار میں ہیں, اس لیے میں نے آپ کے سر پر ہاتھ رکھ دیا. آپ اگر میرے بن گئے تو سب کچھ میرا چاہیے, اگر اللہ کسی کا ہو جائے تو پھر اس کو کسی اور چیز کی کیا ضرورت رہتی ہے. تو حقیقت تو یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی اتباع اور پیروی کے نتیجے میں بندہ اللہ کا محبوب ہوتا ہے. اور بھی نبی کریم صلی اللہ علیہ وسلم کی سنت پر عمل کرنے کے نتیجے میں کیا ہوگا, ایک روایت ہے مشکات میں حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مجھ سے فرمایا بنی ان قدر کا ان تصبح و تم سیا وليس في قلبك غش لاحد ففا ثم قال يا بني ان ذلك سنتي ومن احب سنتي فقد احبني ومن احبني كان معي في الجنه. حضرت انس فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے نصیحت فرماتے ہوئے مجھ سے فرمایا کہ اے میرے پیارے بیٹے, ان قدر کا ان تصبح و تمسیا وليس في قلبك غش لاحد ففا, کہ اگر تم صبح اور شام ایسی حالت میں کرو کہ تمہارے دل میں کسی کے متعلق کوئی میل نہیں ہے, کوئی حسد نہیں ہے, کینہ نہیں ہے, دشمناوٹ نہیں ہے, تمہارا دل وہ ہر ایک کی طرف سے پاک اور صاف ہے, ایسی حالت میں اگر تم صبح اور شام کر سکتے ہو ففعل, ایسا ضرور کرو. یہ ارشاد فرمانے کے بعد ثم قال, پھر نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا یا بنی ان ذلک سنتی, اے میرے پیارے بیٹے یہ میرا طریقہ ہے. کیا اپنے دل کو ہر ایک کی طرف سے پاک اور صاف رکھنا یہ میری سنت ہے, میرا طریقہ ہے. ومن احب سنتی فقد احبنی, اور جس نے میری سنت کے ساتھ محبت کی اس نے مجھ سے محبت کی. ومن احبنی کان معی فی الجنہ, اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہے. گویا سنت کی پیروی کے نتیجے میں جو ایک تیسرا انعام ملے گا وہ یہ ہے کہ جنت میں نبی کریم صلی اللہ علیہ وسلم کی مہی ہے. اب ایسا تو نہیں ہے کہ جو مقام اور مرتبہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کا ہے وہی نعوذ باللہ مل جائے اس کا ایسا. لیکن بہرحال اس میت کی اور اس صاحب کی جو بھی جو کیفیت ہوگی اللہ تعالیٰ ہی بہتر جانتے ہیں. جس میں آتا ہے بخاری شریف میں روایت, ایک مرتبہ دیہات کا رہنے والا ایک آدمی آیا اور آ کر کے اس نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے سوال کیا, یا رسول اللہ مطلب صاحب اللہ کے رسول قیامت کب آئے گی؟ جب اس نے یہ سوال کیا تو نبی کریم صلی اللہ علیہ وسلم نے الٹ کر اس سے پوچھا, ما اعددت لها, تو نے کیا تیاری کی ہے؟ تو قیامت کا پوچھ رہا ہے, کیا تو نے کچھ تیاری کر رکھی ہے قیامت کے لیے جو انتظار کر رہا ہے پوچھنا. اس حدیث کے راوی حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کا یہ جواب سن کر تو آدمی ذرا جائے ڈھیلا سا ہو گیا. لیکن پھر اس نے عرض کیا کہ اللہ کے رسول, کہ میں نے اس کے لیے کوئی زیادہ نوافل نماز روزوں کا میں فرائض کا اہتمام کرتا ہوں, البتہ میں اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم سے محبت رکھتا ہوں. تو جب اس نے یہ کہا تو اس کے جواب میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, المرء ما من احب, آدمی قیامت میں اسی کے ساتھ رہے گا جس کے ساتھ وہ محبت رکھتا ہے. حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا یہ ارشاد سن کر اللہ کے صحابہ کو جتنی خوشی ہوئی کسی اور اتنی خوشی کبھی نہیں. اس لیے کہ ظاہر ہے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ جو محبت تھی اور آپ کے ساتھ جو عشق کا تعلق تھا, وہ اس کی وجہ سے یہ سن کر گویا ان کی امید بند ہے, کام ہو جائے گا قیامت. اور اسی طرح سنت کی پیروی کرنے پر, سنتوں کی پیروی پر اور بھی وعدے ہیں. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, من احیا سنتی عند فساد امتی فلہ اجر مئات شہید, کہ میری امت کے اندر اگر بگاڑ آ گیا, بگاڑ کی وجہ سے میری سنت چھوٹ گئی چھوڑ دی گئی اور اس پر عمل لوگوں میں باقی نہیں رہا, ایسے زمانے میں جو آدمی میری سنت کو زندہ کرے گا یعنی اس پر عمل کا اہتمام کر کے لوگوں کو بھی اس پر عمل کے لیے آمادہ کرے گا, اس کو 100 شہیدوں کا ثواب ملے گا. حضرت مولانا مسیح اللہ خان صاحب رضا آبادی نور اللہ مقدم, ایک مرتبہ حضرت مولانا محمد یوسف صاحب دہلوی حضرت جی خانی رحمت اللہ علیہ کی ملاقات کے لیے گئے ہوئے تھے. دونوں بزرگ بیٹھے ہوئے ہیں, بات چیت ہو رہی ہے, تو حضرت مولانا یوسف صاحب نے اپنا واقعہ بیان فرمایا کہ میں جب میزان پڑھتا تھا تو ہمارے علماء جانتے ہیں وہ بالکل ابتدائی کتاب ہے عربی کی, وہ ابتدائی درجے میں تھا تو حضرت جی نے حضرت مولانا الیاس صاحب رحمت اللہ علیہ کہا مجھ سے کہ یوسف تم کو کتب پڑھنے کا نسخہ بتلاؤ. تو حضرت مولانا یوسف صاحب رحمت اللہ علیہ فرماتے ہیں کہ میں یہ سمجھے بغیر کہ کتب کیا ہوتا ہے اور سمجھتا بھی کیا, کیا میں تو مزاق توڑ رہا تھا یہ. میں نے کہا جی حضرت جی بتلا دو کیا ہے. کسی جگہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی سنت کے خلاف عمل ہو رہا ہے تو وہاں جگہ اور وقت کا لحاظ کیے بغیر نبی کریم صلی اللہ علیہ وسلم کی سنت کو جاری کرنے کے لیے کوشش کرو گے تو کتب کا درجہ مل جائے گا. میرا نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کو جاری کرنا, آج تو ہمارے معاشرے میں بہت ساری سنت فرائض لکھے جا رہے ہیں, تو ان طریقوں کو جاری کرنے کے لیے ہم میں سے ہر شخص کو گویا اپنی بھرپور کوشش عمل میں لانی چاہیے. لوگ پوچھتے ہیں हम क्या करें, अरे क्या करें, ये सब देख रहे हैं आप, बहुत कुछ करने के काम है, उसमें घुसते जाओ, लग जाओ काम करने की। और एक और इरशाद है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का, साहिब सीरतुल इस्लाम ने शरह सीरतुल इस्लाम के अंदर ये मौजूद है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन हफिज सुन्नत अकरमहुल्लाह बिअरबअ खिसाल, المحبت في قلوب البرره والهيبه في قلوب الفجر والسعه في الرزق والثقه في الدين, جو آدمی میری سنت کی حفاظت کرے گا, اس پر عمل کا اہتمام کرے گا, اللہ تبارک و تعالی چار چیزوں سے اس کو نوازیں گے. پہلی چیز تو المحبت فی قلوب البرره, اللہ تعالیٰ اپنے نیک بندوں کے دلوں میں اس کی محبت ڈال دیں گے. ابھی آپ نے سنا, آپ کو میں نے روایت سنائی, اللہ تعالیٰ جب کسی سے محبت کرتے ہیں تو حضرت جبریل کو فرماتے ہیں, حضرت جبریل فرشتوں میں اعلان کرتے ہیں, اور پھر دنیا کے جتنے اہل صلاح ہیں نیک بندے, اللہ تعالیٰ ان کے دلوں میں اس کی محبت, اور جب نیک بندے اس سے محبت کرتے ہیں تو ان کو دیکھ کر دوسرے اہل ایمان بھی اس کے ساتھ محبت کا معاملہ کرتے ہیں. یہ گویا محبت قبولیت کا وہ طریقہ ہے جو اوپر سے چلا اور نیچے آیا, ایک قبولیت برعکس ہو عوام میں, یہ عوام میں سیاسی لیڈروں کی قبولیت عوام میں, نہ ان کے زندہ باد کے نعرے لگتے ہیں, جو خواص ہیں وہ ان کو جانتے بھی نہیں کہ یہ کون سی کھیت کی مٹی ہے. تو یہ تو عوام کے اندر قبولیت ہوتی ہے, وہ اللہ کے یہاں جو ہے وہ قبول ہونے کی علامت. حضرت نانوتوی رحمتہ اللہ علیہ فرماتے ہیں, کسی بندے لوگوں میں کسی کا بہت چرچا ہے, بہت زیادہ شہرت ہے, دیکھو یہ شہرت اگر خواص سے چل کر عوام تک پہنچی, یعنی پہلے خواص نے محبت کی اور پھر ان کے ذریعے سے عوام میں یہ چیز آئی, تو یہ عند اللہ قبولیت کی علامت ہے. اور اگر عوام ہی عوام کے اندر ہے, خواص تک نہیں گئی, کیا عوام کی کثرت کی وجہ سے بعض خواص جو ہے کچھ توجہ کر رہے ہیں, تو یہ عند اللہ قبولیت کی علامت نہیں. تو بہرحال المحبت فی قلوب البرره, اللہ اپنے نیک بندوں کے دلوں میں اس کی محبت ڈال, اللہ والے اس سے محبت کر. آپ کسی کو دیکھو کہ اللہ والے اس سے محبت کا تعلق رکھتے ہیں تو سمجھ جاؤ کہ یہ اللہ تعالیٰ کے یہاں مقبولیت کی علامت ہے. بل ہیبت فی قلوب الفجرۃ, اور جو بدمعاش ہوتے ہیں ان کے دلوں میں اللہ تعالیٰ اس سنت کی پیروی کرنے والے کی ہیبت اور اس کا خوف ڈال دیتے ہیں. اصل تو اللہ تعالیٰ نے یہ رعب والی صفت جو ہے نا وہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو عطا فرمائی, کچھ خصوصیتیں, کچھ امتیازات, کچھ ایسی چیزیں جو اللہ تعالیٰ نے اور نبیوں کو نہیں عطا فرمائی, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو عطا فرمائی. حضرت جابر رضی اللہ تعالیٰ عنہ کی روایت بخاری شریف کے اندر ہے, اونچی تو خمسن لم يوتهن احد قبل, اللہ تعالیٰ نے پانچ چیزیں مجھے ایسی عطا فرمائی کہ مجھ سے پہلے کسی اور نبی کو بھی نہیں, اور اس میں پہلی چیز نصیر تو بالغوب نصیر عطا شاہ, اللہ تعالیٰ نے ایک مہینے کی دوری تک میرا رعب اور حیبت پہنچا کر میری مدد کی. اللہ تعالیٰ نبی کریم صلی اللہ حدیث نے لکھا ہے کہ یہ نصیر عطا شاہی, تو چونکہ عام طور پر نبی کریم صلی اللہ علیہ وسلم کے جو دشمن تھے ان کا قیام تقریباً ایک ماہ کی مسافت پر تھا, اس لیے فرمایا, اس کا مطلب یہ نہیں کہ آگے نہیں جاتی, آتی آگے بھی جاتی. دوبارہ یہ رعب دراصل اللہ تعالیٰ نے حضور کو عطا کیا, لیکن حضور کی پیروی اور اتباع کے نتیجے میں اللہ تعالیٰ اس کا کچھ حصہ اپنے ان بندوں کو بھی جو سنت کی پیروی اور اتباع کا اہتمام کرتے ہیں عطا فرماتے ہیں, اور ان کا ایسا رعب ہوتا ہے کہ بڑے بڑے لوگ ان سے ڈرتے ہیں. ہمارے حضرت نے سنایا ایک مرتبہ के जिला मुजफ्फरनगर का कलेक्टर जब अंग्रेज का दौर हुकूमत था हिंदुस्तान का, बड़ा दबदबा कलेक्टर तो पूरे इलाके का जो है मुतलकुल इनाम हाकिम समझा जाता था। तो एक मतलब उसने कहा क्योंकि हमारे अकाबिर ने 1857 के मौके पर जंग आज़ादी जो की गई थी उसमें शामली के मैदान में भी बाकायदा अंग्रेजों के मुकाबले में मुसल्लह कोशिश की थी, मैदान में जंग हुई थी, हज़रत हाजी इमदादुल्लाह साहब रहमतुल्लाह अलैह से सलाह मुकर्र किए गए थे। और ये हमारा काबिल हजरत नानोत्री हजरत गंगोही हजरत गामिन शरीफ साहब शहीद और ये दीगर हजरात थे। लेकिन अल्लाह ताला को कुछ और मंजूर होगा, उनको कामयाबी नहीं हुई और उसी के बाद फिर दारुल देवबंद क्या एक सिलसिले में मशवरा हुआ और फिर उसका क़याम अमल में आया। दीन की बका के लिए भी दूसरी शक्लें सोची गई। दोबारा कलेक्टर ने एक मरतबा कहा हजरत गंगोही रहमतुल्लाह ये हमारी हुकूमत के मुकाबले में जो है मैदान जंग में आए थे, मैं जरा देखना चाहता हूँ वो कैसे। तो वो आपकी मुलाकात के लिए चला, जब गंगो वहाँ पहुँचा तो लोगों ने आपको बतलाया हजरत गंगोही रहमतुल्लाह को कलेक्टर आपकी मुलाकात के लिए आ रहा। तो हजरत बाहर मजलिस में तशरीफ फरमा होते तो उठकर अपने हुजरे में तशरीफ ले गए, कमरे का दरवाजा बंद कर दिया, अंदर से कुंजी लगा दी। कलेक्टर आया बैठा, थोड़ी देर तक बैठा रहा लेकिन उसको इसकी हिम्मत और जुरत नहीं थी डॉक्टर कहलवाए या दरवाजा खुलवाए। थोड़ी देर इंतजार करने के बाद मायूस होकर के वापस फिर एक मुद्दत के बाद किसी और सरकारी काम से वहां उसका आना हुआ। तो लोगों ने हजरत गंगोही रहमतुल्लाह अलैह से अर्ज किया हजरत कलेक्टर आया है जरा उसकी मुलाकात करो। हजरत ने फरमा मैं काहे को मुझे क्या जरूरत। लोगों ने कहा दरअसल देवबंद के मदरसे के मुताबिक गलत शिकायत है और आप मुझे सब फरस्त हैं, अगर आप मुलाकात कर लेंगे तो गया ये गलत शिकायतों की वजह से मदरसे को हुकूमत की तरफ से जो नुकसान पहुंचने का अंदेशा है उससे हिफाजत हो जाएगी। ताकि हजरत अपनी पालकी में बैठे, हजरत की पालकी बड़े बड़े उलमा उठाया करते और वहाँ कलेक्टर का क़याम था जिस मकान में पालकी लेकर वहाँ उस मकान के सामने पालकी रखती गई। हजरत अपनी पालकी से बाहर आए, कलेक्टर अंदर था, आप पर नजर पड़ते ही खुले पांव दौड़ा हुआ आया आपके पास और आकर के आपने हाथ चबड़ा लिया लेकिन उसके चेहरे को नहीं और उसने कहा कुछ नसीहत कीजिए। हजरत ने फरमाया इंसाफ करो और अल्लाह के बंदों के साथ अच्छा सलूक करो। बस ये फरमा कर पालकी में बैठ गए वापस आ गए। आपके वापस जाने के बाद वो कलेक्टर लोगों की पूछा ये कौन था, उसको देखते मेरा दिल जो है ना कांपने लगा था पर मैं बेख्तियार जो है खुले पांव उनकी मुलाकात किया। ये वही थे जिनकी मुलाकात के लिए एक मरतबा आप गए थे और मुलाकात की नौबत मिली। ये अल हैबतु फी कुलूबिल हाजिर लोगों के दिलों में अल्लाह तआला अपने उन बंदों की हैबत और मोहब्बत डाल दे। बस सातों की रिज और रोजी के अंदर कुशादगी तो कौन आदमी है तो उसका वसीफा न पूछता कहीं भी जाते हैं लोग पहली बात मतलब अजी भाई साहब बता दो कि रोजी में बरकत हो जाए। वह रोजी में बरकत एक ऐसा मसला हो गया है आजकल कि हर शख्स उसी में टेंशन में वक्त गुजारता है। अब अगर सुन्नत की पैरवी के नतीजे में ये मसला हल हो जाता हो क्या कहें। लेकिन इसमें अल्लाह ताला ऐसे ही जैसे लोग कहें भाई भैंस को पाली जाती है दूध के लिए ताकि उसका गोबर वगैरह भी ऐसे ही सब मिल जाता है ऐसे ही गोया असल तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पैरवी मकसूद हो ये चीज़ खुद बखुद हासिल हो जाए। अभी देवबंद मदरसे की शुरा के मौके पर देवबंद जाना हुआ हजरत حکیم کریم اللہ صاحب دامت برکاتہ جو حضرت مولانا شاہ راؤ بھاٹ صاحب رحمۃ اللہ علیہ کے داماد بھی ہیں اور آپ کے جانشین بھی ہیں, وہ بھی شورا کے روپ میں ہے. تو ایک مجلس میں انہوں نے ایک عجیب بات بتلا دی کہ بھائی میں نے یہ لوگوں کو بتایا اور بہت سو نے عمل کیا اور کامیاب ہو گئے. کہا یہ کھانے سے پہلے دونوں ہاتھ پہنچوں پر دھونا, سنت پہلے بھی دھونا اور کھانے کے بعد بھی دھونا. شمائل میں حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت ہے جو انہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا کہ کھانے میں کھانے سے پہلے ہاتھ دھونا, کھانے کے اندر برکت کا بات, کھانے کے بعد ہاتھ دھونا. یاد رہا اس روایت میں کیا ہے, ایک مطلب کہ ایک پہلو بتلا ہے جو سادھن ہونا, کھانے سے پہلے ہاتھ دھونا اور کھانے کے بعد ہاتھ دھونا, یہ برکت کا سبب ہے. بارہ دونوں سنت کا کہ بہت سے لوگوں کو یہ بتلا ہے کہ اگر تم کھانے سے پہلے بھی اور کھانے کے بعد بھی دونوں ہاتھ پہنچو تک سنت پر عمل کی نیت سے, یہ خاص پوائنٹ ہے یاد رکھنا ہے, یعنی جب ہاتھ دھو رہے ہوں تو اس وقت یہ دل میں تصور ہو کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کھانے سے پہلے دونوں ہاتھ اس طرح دھوئے گئے, میں بھی دھو رہا ہوں. سنت پر عمل کی نیت سے یہ استحصال دل میں یہ تصور کھائی اور کھانے کے بعد بھی اسی طرح تو قبضہ ادا ہو جائے. اب بہت سے لوگوں کو بتایا, بڑے بڑے قرضے جو شمائل کبریٰ کے اندر لکھا ہے کہ ایک بزرگ فرماتے ہیں کہ میرا بہت بڑا قرضہ تھا, ایک عالم سے میں نے سنا کہ اتنا تھا کہ میری جو آمدنی ہے اس کے پیش نظر مجھے اپنے اس قرضے کی ادائیگی کی امید نہیں تھی. ان عالم سے سنا کہ کوئی آدمی کھانے سے پہلے اور کھانے کے بعد دونوں ہاتھ پہنچوں تک کی سنت سمجھ کر کے دھوئے گا تو اس کا قرضہ کا, میں نے چند روز عمل کیا میرا سارا قرضہ ادا. معمولی یہ ہے نتیجہ ہے, یہ نہیں تھا یہ خالی اسی کے لیے آپ کے سنت میں جیسا کر دیا نا, سنت کی برکات تو بے امتحان. ایک ٹیبل چھوٹی سی سنت یعنی کھانے کے سے تعلق رکھنے والی, اور بقول حضرت مولانا سید ابو الحسن علی ندوی رحمۃ اللہ علیہ کے کہ جب ہم لفظ چھوٹی سی سنت بولتے ہیں خاکم بدہن, یہ دوسری جو سنت ہیں ان کے مقابلے میں, ورنہ حقیقت تو یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی کوئی سنت چھوٹی نہیں, سبھی سنتیں بڑی. بارہ یہ گویا سنت پر عمل تیسری چیز پر ساتھ ہو, اللہ تعالیٰ سنت پر عمل کے نتیجے میں جو انعامات چار دیتے ہیں ان میں سے تیسرا انعام یہ ہے تو اس کی ہوگی ہے خوشادگی اور ساتھ بد سیکھا تو سدھی, اور دین میں مضبوطی حاصل ہوتی ہے. دین میں اگر مضبوطی حاصل کرنا چاہو سنت کی پیروی کا اہتمام کرو, گویا اتباع سنت پر اللہ تبارک و تعالیٰ کی طرف سے جو نوازا جاتا ہے. اتباع سنت پر تو جو ہے نبی کریم صلی اللہ علیہ وسلم کی معیت اور آپ کا قرب بھی حاصل ہوتا ہے. حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ کے متعلق ان کے صاحبزادے حضرت مولانا مفتی محمد تقی صاحب بیان کرتے ہیں کہ والد صاحب حج کے لیے جب تشریف لے گئے اور مدینہ منورہ کی زیارت کے لیے حاضر ہوئے تو دعا جہاں شریف پر روضہ مبارک کے اوپر سلام کے لیے حاضر ہو کے سلام پیش کرنے کے آپ جو لوگ گئے ہیں جانتے ہیں کہ مواجہ جہاں جاریہ جہاں سامنے آ کر کے آدمی سلام پیش کرتا ہے وہاں دو ڈھائی سب کے بعد دو ستون سامنے. تو ہمارے اقابل کو دیکھا, میں نے اپنے حضرت رحمۃ اللہ علیہ کو بھی دیکھا کہ وہ جو ستون ہے سامنے والا اس سے آگے کبھی نہیں بڑھے, وہیں اس کے پیچھے کھڑے رہ کر کے سلام. عام طور پر اپنے اقابل کا معمول یہی دیکھا. حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ بھی وہ اسی ستون کے پاس کھڑے رہے, اور اگر کوئی پہلے سے وہاں موجود ہے تو اس کے بھی پیچھے آگے نہیں کھڑے رہ کر کے سلام پیش کرتے. حضرت مفتی صاحب فرماتے ہیں کہ ایک دن میں اسی طرح اس ستون کے پاس کھڑے رہ کر کے سلام پیش کر رہا تھا और मेरे दिल में गैर इख्तियारी तौर पर ख्याल आया, उस वक्त देखा कि लोग जाली से चिमटने की कोशिश करते हैं, अब तो जाली के आगे भी एक दीवार थी, मना दी गई, पहले नहीं थी, तो लोग पुराने गए हैं जानते हैं, तो जब वो दीवार नहीं थी तो वो जो आते थे लोग सलाम पेश करने के लिए, बहुत से लोग जालियाँ पकड़ लेते थे, उससे चिमटने की कोशिश करते थे। तो हजरत मुफ्ती साहब फरमाते हैं कि मैं तो उस सुकून के पास खड़े खड़े सलाम पेश कर रहा था और देख रहा था कि लोग जालियों से चिमटने की कोशिश कर रहे हैं, तो गैर इख्तियारी तौर पर मेरे दिल में एक बसवसा ख्याल आया कि तू अजीब महरूम आदमी है, यहाँ आकर भी इतने दूर खड़े रहकर सलाम पेश करता है, देखो अल्लाह के बंदे जालियों से चिमटने की कोशिश कर रहे हैं, तुझे भी मौका है, तू क्यों इसकी कोशिश की। फिर खुद ही दिल में जवाब भी आया कि ये मुझे नहीं करना चाहिए, और उसी यही बड़ा दिल में ये ख्याल आ रहे थे, और मैंने एक आवाज सुनी अंदर से, तो लोगों को बतला कि जो लोग मेरी सुन्नत पर अमल करते हैं वो मुझसे करीब है चाहे दूर रहते हैं, और जो लोग मेरी सुन्नत पर अमल नहीं करते वो मुझसे दूर है चाहे मेरी जानी से जुड़े। चुनांचे माना मोहम्मद तफी साहब फरमाते हैं कि हजरत मुफ्ती साहब अपने वाज में ये कहकर नहीं कि मेरा किस्सा है, एक ज्यारत करने वाले को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यूं कहा कि लोगों को ये बात पहुंचा देगा, एक मरतबा तन्हाई में मुझे ये बतलाया। मुफ्ती तफी साहब कहते हैं कि यह किस्सा मेरा, बाकी किसी और को पता ही नहीं था, वैसे अपने वाज में कभी कभार मौका ब मौका जरूरत होती थी इस किस्से को एक ज्यारत करने वाले के नाम से बयान करते थे। बहरहाल हकीकत तो यह है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नतों की पैरवी ये बड़ी अहमियत की हामिल है, हजरत सहाबा रिज़वानुल्लाह तआला अलैहि मजमईन के यहाँ बड़ा अहतमाम, उनके यहाँ अगर अहतमाम न होता तो कहाँ होता। हजरत उस्मान रज़ियल्लाहु तआला अन्हु का वाकया जो है हुदैबिया के मौके पर नबी करीम सलासम हजरत सहाबा की जमात के साथ उमरा करने के इरादे से मक्का मुकरमा के लिए रवाना हुए और मकाम हुदैबिया में आपने पड़ाव डाला, मक्के वालों ने आपको गया मक्का में दाखिल न होने देने का फैसला कर लिया था, और उसी मौके पर जो है आपने वहाँ से मुख्तलिफ लोगों के जरिए से मक्के वालों का पैगाम कहने वाला एक मौका हुआ था कि हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मक्का के जो सरदार थे उनके नाम पैगाम देने के लिए भेजा, कहा जाओ उनसे कहो कि हम तो लड़ने के लिए नहीं आए, हमारा इरादा तो सिर्फ बैतुल्लाह की ज़ियारत का है, हमको मौका दिया जाए और अल्लाह का घर है, अल्लाह के घर में आने से किसी को रोका नहीं जा सकता, हम तवाफ और सही करके और अपना उमरा पूरा करके वापस हो जाएंगे, और साथ ही साथ ये इनको और दूसरा पैगाम जो है ज़ौफ़ाए मुस्लिमीन को, मुसलमान कमजोर जो इस्लाम ला चुके थे लेकिन अपनी कमजोरी की वजह से हिजरत करके मदीना मुनव्वरा नहीं जा पाते थे, उनको भी बतला देना कि कई अल्लाह ताला तुम्हारे लिए खुशादगी की राह पैदा करेंगे। तो दो चीजें लेकर हजरत उस्मान को गए, हजरत उस्मान रजी अल्लाह तआला अन्हु जब यहाँ से हुदैबिया से चले मक्का, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का ये पैगाम मक्का के सरदारों को पहुँचाने के लिए, तो मक्का में किला हो हजरत उस्मान आ रहा, अगर जो मोबाइल का जमाना नहीं था लेकिन बहरहाल इतला हुई, और हजरत उस्मान रजी अल्लाह तआला अन्हु का जो खानदान था बनु उमैया तो बड़ा खानदान था, ताकतवर खानदान था, उनको जब पता चला कि हजरत उस्मान जो है वो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का पैगाम लेकर के आ रहे हैं, क्योंकि उनके खानदान का एक फर्ज था, ये चीज उनके लिए गोया फख्र की चीज थी, वो सब जो है हथियार सजा कर तैयार होकर मक्का मुकर्रमा से बाहर हजरत उस्मान रज़ी अल्लाह तआला के इस्तकबाल के लिए आए, और जब हजरत उस्मान और हजरत उस्मान को कहा हम तुम्हारे साथ हैं, कोई तुम्हारे ऊपर उंगली उठा नहीं सकता, तुम्हारा कोई बिगाड़ नहीं सकता, तुम आजादी से जो काम करना चाहो करो, अपना पैगाम इस तरह से बोलो। ये सब लोग पूरा ये जमान की उनकी वो हजरत उस्मान को अपने साथ लेकर मक्का में लाए। जिस वक्त हजरत उस्मान वो एहराम की दो चादरें पहने हुए, वो जो चादर मंगी वाली है वो आधी पिंजरी तक थी। अब मक्का मुकर्रमा में उस जमाने के अंदर जो रिवाज और फैशन था वहां के बड़ों का, वो ये था कि वो लुंगी को इतना नीचा रखते थे कि वो जमीन से घिसकने लगे और उसी को अपने लिए फख्र की चीज समझते। लुंगी अगर कोई आदमी जरा ऊंची रखे तो उसको जो है जिल्लत की निगाहों से देखते थे। तो उनके खानदान हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु जो खानदान वाले जो उनको लेके जा रहे थे, उन्होंने देखा हजरत उस्मान की लुंगी अभी पीली तक है। उन्होंने हजरत उस्मान को मुतवज्जे किया, उस्मान तुम मक्का के बड़े बड़े दबंग सरदारों को पैगाम देने के लिए जा रहे हो और तुम्हारी लुंगी जो है आधी पिंडी तक है, इस तरह की लुंगी पहने हुए देखकर तुमको गठिया समझेंगे, सही समझेंगे या इस काबिल नहीं समझेंगे कि तुम अपना पैगाम उनको पहुंचाओ, इसलिए अपनी लुंगी जरा नीची कर लो और जमीन से लगे ऐसी। जब उन्होंने ये कहा बदल नहीं सकता, वो चाहे मुझे सही समझना हो तब लोग समझे मुझे महरूम में वकार कम की और वो ना समझे मेरी बजम के काबिल न रहा। हकीकत तो यह आज एक मुसलमान को नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की सुन्नतों पर अमल करने के साथ उस पर फख्र भी हो रहा है। आज के नौजवान को हम देखते हैं उस फैशन पर, उनके फैशन ऐसे होते हैं, बात पुराने लोग जो है वो तो देख के हंसते हैं लेकिन उनको कोई पता तो बड़े मस्ती में जाते हैं। याद है कई साल पहले का किस्सा है, आज से शायद 30-35 साल, मैं एक मरतबा दिल्ली के एक बाजार को रिक्शा के अंदर चल रहा था, बड़ा हजूम वाला बाजार, तो वहाँ ये गोरे थे तो उन्होंने कुछ बाजियाँ कान में पहन रखी थी और क्या था और क्या था, अब वो वहाँ से गुजर रहे थे, पूरा बाजार की दुकानदार देख करके हंस रहे थे, लेकिन वो है जो मस्त है उनको कोई प्रॉब्लम नहीं, वो खुश है कि मैं हम जो चीज़ चल रहे हैं वो क्या है आज का नौजवान जो। अब ये आप देखते हुए ये पतलून जो पहनते फटी हुई और घिसी हुई वो ज्यादा कीमत देकर लेते हैं और उसको जो है बड़े शौक से पहनते हैं और बड़े फख्र से लोग चाहे जो समझ उनको इसी बात कि मैं कहता हूँ कि आज दुनिया का एक नौजवान अपने महबूबे के करों के साथ जो मोहब्बत होती है उनका जो अंदाज हमारे नौजवान इख्तियार करते हैं और कैसे खुश होते हैं, लेकिन हमें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नतों दुनियादारों के तरीकों का हमें तो इस पर फख्र करना चाहिए। हजरत माकिल इब्ने यसार रज़ियल्लाहु तआला अन्हु का वाक़िया इब्ने माजा शरीफ के अंदर है, आमतौर पर यह हजरत हुज़ैफ़ा के नाम से बयान किया जाता है लेकिन सही एक हजरत माकिल का वाक़िया है। एक मरतबा वो खाने के लिए बैठे थे और वो अजम के इलाके इलाके अजम जो है वो फता हुआ था, वहाँ के वो हुक्मरान भी थे और खाना खा रहे थे, खाने के दौरान लुकमा नीचे गिर गया, उस लुकमे को उठाकर साफ करके खा लिया। वहाँ जो जो अजमी लोग बैठे हुए थे मजूसी ईरानी वहाँ के बड़े बड़े तहाकीम सरदार वो जो मंजर देख कर एक दूसरे को जो है इशारे करने को तकामसूम तकाम वो इस तरह मजाक करते हुए तो उस पर आपके साथियों में से ने कहा अल्लाह ताला अमीन का सल्लल्लाहु अलैहि वसल्लम ये लोग जो है ना आपके इस तर्ज पर हंस रहे हैं और जो है शिकार कर रहे हैं, इतना सारा खाना सामने रखा हुआ है तो फिर ये लुकमा गिर गया था तो क्या जरूरत थी उसको साफ करके खाने की, खाना मौजूद बोया कोई नादीदा आदमी हो चलो कुछ देखा ना हो कभी वो ऐसा कर ये सुनकर हजरत मातिन इब्ने असाद रजी अल्लाह तआला ने जवाब में फरमाया, मैं इनके लिए अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत को छोड़ूं? हुजूर ने हुक्म दिया है कोई लुकमा गिर जाए तो उसको साफ करके खा लिया जाए, तो इसका अमल करेंगे। हजरत सहाबा रिजवान अल्लाह तआला अलैहिम का जो सुन्नत के साथ इश्क था, हकीकत तो यह है कि हमें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों को, सुन्नतों को उसी अंदाज पर अमल करने की, अपनाने की जरूरत है फख्र के साथ। यही हमारे लिए कामयाबी की जमानत। हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह के हालात में लिखा कि सिलसिले चिश्तिया के बुजुर्ग एक मरतबा उनकी खिदमत में हाजिर हुए और उन्होंने कहा कि मुझ पर कब्ज की कैफियत तारी हुई है। यही कैफियत एक जमाने में मुझ पर तारी हुई थी और आपके शेर हजरत ख्वाजा वाकिब इल्ला रहमतुल्लाह अलैह की खिदमत में हाजिर हुआ था और उनसे दुआ और तवज्जो की दरखास्त की थी। उनकी दुआ और तवज्जो के नतीजे में मेरी ये कैफियत जो थी वो दूर हो गई थी। आज फिर मैं उसी मुश्किल से दो चार हूँ। आपको क्योंकि आपके शेख ने अपना जानशीन मुकर्रर किया है और अपने सब वलफा और मौलवी को आपके हवाले किया है, मैं आज फिर आपके पास आया हूँ कि आप जरा दुआ और तवज्जो करें कि ये कब्ज़ वाली कैफियत जो मेरी है वो दूर हो जाए। उनकी ये बात सुनकर हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह ने फरमाया, भाई मेरे पास तो इत्तिबा सुन्नत के अलावा और कुछ है नहीं। ऐसे अंदाज से ये जुमला कहा कि ये जुमला सुनते ही उन चिश्ती बुजुर्ग के ऊपर हाथ डाली और वो हिलने लगे, और वो हिलने लगे तो सनईन की जमीन भी हिलने लगी, जमीन हिल गई। हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह ने अपने खादिम से कहा, मेरी मिसवाक लाया, मिसवाक आपने जोर से तीन मरतबा मिसवाक जमीन के ऊपर मारी जिसकी वजह से जमीन हिलना बंद हो गई। उसके बाद फरमाने लगे कि एक आपकी ये करामत है कि जमीन की जमीन आपके हिलने की वजह से हिलने लगी। ये फकीर अगर दुआ कर दे तो मुझे अल्लाह की जात से उम्मीद है कि अल्लाह ताला जमीन के मुर्दों को जिंदा कर देगा। लेकिन एक आदमी वजू करे और वजू के दौरान जो है सुन्नत के मुताबिक मिसवाक करे, उसका सुन्नत के मुताबिक मिसवाक करना आपकी उस करामत और मेरी उस करामत से बेहतर है। हकीकत ये है असल चीज। हजरत मोहिउद्दीन इब्न अरबी रहमतुल्लाह अलैह फरमाते कि एक आदमी सुन्नत समझ करके जो है मस्जिद में दाखिल होते हुए दाया पांव पहले मस्जिद के अंदर डाले और एक दूसरा 100 मरतबा जो है हवा में उड़े, तो ये जो सुन्नत पर अमल करने वाला है वो 100 मरतबा हवा में उड़ने वाला उसकी बराबरी कर सकता नहीं। इसलिए कि सुन्नत पर अमल करने की वजह से ये उसको अल्लाह ताला का कुर्ब हासिल हुआ, अल्लाह की मोहब्बत में इजाफा हुआ। वो 100 मरतबा हवा में उड़ा उसकी वजह से अल्लाह का कौन सा कुर्ब, मक्खी और परिंदा की चिड़िया भी हवा में उड़ती, कौन सा काम। हकीकत असल दिवाय सुन्नत करामत है। क्या है एक आदमी हजरत गंगोई रहमतुल्लाह अलैह की खिदमत में हाजिर हुआ, हमारे हजरत ने किस्सा सुनाया, 6 महीने रहा, वापस जाने लगा तो जाते हुए कहने लगा, 6 महीने यहाँ रहा कोई करामत नजर नहीं आई। हजरत रहमतुल्लाह ने पूछा, मेरा कोई काम सुन्नत से हटकर या उसके खिलाफ दिखा नहीं, क्या करामत था। एक आदमी का दीन और सुन्नत के ऊपर जम करके अमल करना हजार करामतों से बेहतर है। रहमतुल्लाह ने का वाक्या है, ये डॉक्टर अब्दुल हय साहब आरिफी रहमतुल्लाह ने नकल किया है। वो फरमाते हैं कि जब उलूम ज़ाहिरा की तकमील कर चुका हूँ तो मुझे बतलाया गया कि कुछ बातिनी उलूम जो इन सूफिया के पास, तो फिर मैंने चाह के मैं उनको भी हासिल करूँ। मैंने पता लगाया उनके 4 सिलसिले हैं, चिश्तिया, नक्शबंदिया, कादरिया, सौरवंदिया, 4 सिलसिले और उनकी मुख्तलिफ शाखें, और मैंने जा कर के उनके उलूम को देखा और उनको हासिल किया और उन पर उनको बढ़ता यानी अमली जामा पहनाया, जिसके नतीजे में अल्लाह ताला ने मुझको बहुत ऊंचा मकाम अता फरमाया। फिर उसके बाद कहते हैं मैं तरक्की करते करते एक ऐसे मकाम पर पहुंचा जिसको उलमाए जाहिर तो क्या, उलमाए बातिन भी नहीं समझ सकते, लेकिन इस सब के बावजूद मैं अल्लाह ताला से ये दुआ करता हूँ और जो इस दुआ पर आमीन कहे अल्लाह ताला उसके हक में भी उस दुआ को कबूल फरमाएगा। तीन दुआएं थी, पहला मुझे इत्तिबाए सुन्नत की तौफीक अता फरमा, अल्लाह मुझे इत्तिबाए सुन्नत के ऊपर जिंदा रख, और अल्लाह मुझे इत्तिबाए सुन्नत के ऊपर मौत अता फरमा। इसका कोई मुकाबला नहीं कर सकता, जरूरत है इसकी, इसकी तरफ हमारा काबिल, हमारा काबिल देवबंद जो है उनकी जो अहम खुसूसियत थी वो यही थी कि उनके यहाँ सुन्नत की इत्तिबा का बड़ा इहतमाम था और यही वो सबसे ऊंचा मकाम है जो कोई बंदा हासिल। आज हमारा मिजाज क्या बन गया, हम दूसरी चीज़ें देखने का वो लाल पीला हमें नजर आता है जो पहली और जो है चमकती हुई चीज देख कर उसके पीछे पड़ जाते हैं। सुन्नत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तरीका है, ऐसे तरीके बताए इस पर अमल करना हर एक के लिए क्या हो जाए आसान। कोई एक देहाती हो तो भी, शहर का रहने वाला हो तो भी, आलिम हो तो भी, जाहिल हो तो भी, हुजूर के तरीकों को अगर हमारी जामा पहनाना चाहेगा उसके लिए कोई रुकावट बहुत आसान, बल्कि उम्मत की आसानी के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इतना अहतमाम किया। बात मौकों पर आप सल्लल्लाहु अलैहि वसल्लम जान बूझ कर के वो अमल इसलिए नहीं करते थे, मैं अमल करूँगा कहीं ऐसा ना हो अल्लाह की तरफ से जरूरी करार दिया जाए और मेरी उम्मत उसको बचा न जा सके। मालूम हुआ तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जहन में हर वक्त ये चीज रहती, जो कुछ मैं कर रहा हूँ वो उम्मत में चले और उम्मत के लिए उस पर अमल करना दुश्वार। इसलिए भाई आज से तय करो कि हम सुन्नत का अमल का एहतमाम और सुन्नत समझ लो, क्या जब अमल करो तो दिल में ये ख्याल हो कि ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का यही निस्बत पैदा होने का जरिया है। अगर शाह फजल रहमान साहब बिन बिलालाबादी अब्दुल्लाह ने फरमाते एक नुस्खा एक कीमिया तुमको बताऊं, वो ये है कि अगर आप खाने के लिए बैठे खास करो ये समझ कर कीजिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बैठे तो उठो या एक पाँव उठा कर एक पाँव खड़ा कर दी तो ये समझ कर कि ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खाने के लिए बैठने का तरीका है, दाएं हाथ से खाएं ये समझ कर ये नबी हर चीज में यह तुम्हारा क्या चंद दिनों में साहिब नस्बत न हो जाओ तुम जो ये वो नुस्खा है जिसको हमारी जामा पहनाने की जरूरत है। हमारा हाल ये है कि हम बहुत सी सुन्नतों से वाकिफ हैं लेकिन अमल का है हम। मैं हमेशा मदीने में सवाल करता हूँ कि भाई रात को सोते वक्त पढ़ने की एक दुआ छोड़ दीजिए, बहुत सारी दुआ इन्हें एक दुआ होगी अल्लाह जिसमें कहूँ तो शायद ये मस्जिद बनी हुई है एक फर्द भी ऐसा नहीं होगा कि उसको ये दुआ याद है सबको। लेकिन मैं अगर ये सवाल करूँगा कल रात को जब आप सोए थे ये दुआ पढ़ी थी दिन पर आ कर अपने दिल से पूछ लो कि कितने हैं जो ये कहेंगे कि हम लोग सुनने को अमल का ऐसे ही सब चीज़ें सब सुन। अभी आप मगरिब की नमाज पढ़ने के लिए आए उससे पहले अदाए हाजत के लिए वुज़ू से पहले गए होंगे इस्तिंजा करने के लिए, इस्तिंजा का जो मसनून तरीका है कि भाई बैतुल खला में दाखिल होने से पहले दुआ पढ़ो बिस्मिल्लाह अल्लाहुम्मा इन्ना अऊज़ुबिका मिनल खुबूथि वल खबाईथ, बाएं उल्टा पाँव पहले फिर सीधा पाँव फिर फारिग होने के बाद सीधा पाँव बाहर निकालो फिर उल्टा फिर बाहर आकर कुरान का कलम आसान कौन है, बहुत बड़ी तादाद जहाँ है तकरीबन सब जान, लेकिन जो गए थे उनसे पूछो क्या इस पर अमल किया, आगे दौड़े गए दरवाजा खोल के घुस गए कौन सा पाँव पहले कौन सा पाँव बाद में ये किया नहीं रहा दुआ कौन पढ़ता, ये जो हमने मिजाज बनाया उस मिजाज को बदलने की जरूरत आपसे तय करके जाओ कि जितनी सुन से जानते अभी से उस पर
अमल करना शुरू कर। देखो आपको मैं बता देखा नहीं आप,
लेकिन होगा वही तो करते हैं। जैसे अभी मस्जिद से निकलेंगे नमाज के बाद ही शादी, तो अगर एहतमाम नहीं है तो पहले उल्टा पाँव निकालने के बजाय सीधा पाँव ही निकले। लेकिन जब सीधा पाँव निकलेगा फौरन ख्याल आएंगे,
मैंने तो देख लिया था सुंदर के
बताऊंगा उलट गया, चलो अभी तक ध्यान रखते। बस यही वो टर्निंग पॉइंट है आपका, समझा नहीं? आइंदा फिर नहीं, अब निकल चुके हैं, अब फिर जो दाखिल होने का सुंदर तरीका है ना उसके मुताबिक आप दाखिल। तो जब ऐसा करोगे ना तो चंद दिनों में आदत पड़ जाएगी, वरना आप मुंह समझाओगे अपने जी को चलो अभी ये भूल हो गई फिर ठीक कर लेंगे, अभी ठीक होने वाली नहीं। इसलिए इसका खास एहतमाम होना चाहिए। हमारे अकाबिर अल्लाह ताला ने उनको सुन्नत पर अमल का ऐसा एहतमाम अता फरमाया था कि हम और आप उसका कसूर भी नहीं। फिर भी ऐसे वाकयात जब उनके सामने आते थे तो अपनी जिंदगियों का जायजा लेते। हजरत हकीमुल उम्मत तवल्लाहु बरकतहू के मुताबिक लिखा है, एक मरतबा मसूलात ने आपका बयान, उस बयान में आपने हजरत अनस रज़ियल्लाहु ताला अन्हु की रिवायत जिसमें दावत में वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ एक जगह पर गए थे और जिसने दावत करने वाले ने जो है वो शरीर उसमें जो है कद्दू के टुकड़े थे, कहा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मैंने देखा कद्दू के टुकड़े तलाश कर करके आ रहे हैं, तो मैंने देखा कि हुजूर को ये पसंद है, उस वक्त से मैं भी कद्दू को पसंद करने लगा और उसके बाद मुझमें जब तक ताकत रही मतलब मुझमें अगर मौका मिलता कि मैं कद्दू ला सकता हूँ तो जरूर मैंने कद्दू हासिल की और उसको जो अपने साधन के अंदर शामिल किया। ये रिवायत हजरत ने अपने बयान में उस मस्तूरा को बदले में हजरत के घर में से दूसरे दिन खाना जब आया तो पहली मरतबा तो ध्यान नहीं गया, फिर रोजाना कद्दू जरूर आती चार दिन के बाद घर वालों से बताइए रोजाना कर आपने तो उस पर बयान रखा अगर तनस की निवार अगर थानी रमतीलाल फरमाते एक औरत का ये प्रकार आपका ये बयान सुनकर मैंने घर आकर हमारा जो खादी जो है अब ये मार्केट लाता है उसको ताकीद कर दी कि मार्केट में जब तक कद्दू मिलती रहे जरूर रोजा चला। हजरत थानी अब्दुल्लाह फरमाते कि एक औरत का ये जवाब सुनकर मैं हिल गया और मैंने सारे काम काज छोड़ कर 3 दिन फारिग करके अपनी पूरी जिंदगी का जायजा लिया। मेरी नमाज मेरी बात नहीं मेरे मामला मेरी माशरत ये सब हर चीज का जायजा हर चीज का मेरा पड़ोसी के साथ बोलो क्या इनमें से कोई चीज सुन्नत से हटकर तो नहीं। अल्हम्दुलिल्लाह 3 रोज के फायदे के बाद मैंने अपने आप को पाया कि मेरा अमल सुन्नत के हाथ फिर भी उस भरोसे पर नहीं रहे बल्कि उन्हें जायजा लेना जरूरी सकता और हमारा नहीं है तो भी समझते हैं कि बहुत यही चीज हमारे लिए जरूरी का सबब है। अल्लाह ताला हम सबको इसकी तौफीक और साथ سبحان الله والحمد لله وتبارك اسم الله تعالى ولا غير اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى يا ذا ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا
ہماری خطاؤں سے
تیری مرضیات پر
ہم کو زیادہ سے زیادہ چلا کر تیری مرضیات سے ہماری پوری پوری
نبی کریم صلی اللہ تعالی علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اللہ تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالی علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دیتے ہیں. تمام رجائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے متعین فرما. تمام ذکر و تمام اطاعت کی ہمیں توفیق عطا فرما. ہمیں اور ہمارے اہل و عیال کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بدائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اپنے خزانے بیت اعلیٰ فرما. ہمیں کسی کا محتاج دستنگر نہ بنا. ہماری روٹیوں میں برکت فرما. ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. غریبوں کے قرضوں کی ادائیگی کی شکریہ عطا فرما. پریشان حالوں کی پریشانیوں فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں مقروضوں کے رہائی فرما. خطرناک سے محفوظ فرما. جو جس مصیبت میں مبتلا ہے اللہ اس کے نجات عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم کی جہاں کہیں بھی ہو اس کے ایمان اسلام کی جہاں امال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پوری پوری فرما. اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم جتنی خیر اور برکت سے مانگی ہمیں اور پوری امت کو عطا فرما.
شروع اور غلاموں سے کرنا چاہیے اس سے ہماری اور پوری امت کی حفاظت فرما.
اللہ یہاں موجود
میرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. جو مانگا وہ بھی عطا فرما. جو مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک اس سے مانگ کر کبھی معلوم نہیں ہوئے اپنی اور آئندہ بھی معلوم نہ فرما. ربنا جینا کا قائلین فلا عقل بنا قائلین. ربنا تقبل منا انک انت السمیع العلیم. وتب علینا